यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। भ्रष्टाचार नियन्त्रण गरी विकास र समृद्धिको वातावरण निर्माणमा राज्यका सबै निकायको समन्वय हुनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। महँगी नियन्त्रणका लागि सरकारले देशभर बजार अनुगमन गर्ने। लगातारको वर्षापछिको बाढ़ी पहिरो र डुबानमा परि 11 जनाको मृत्यु। विपद प्रभावितको खोज उद्धार र पुनस्थापनालाई पहिलो प्राथमिकता दिन सम्बद्ध निकायलाई गृहमन्त्री बालकृष्ण खाँडको निर्देशन। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी फैसलाको पूर्ण पाठ सार्वजनिक। 3 न्यायाधीश र 2 न्यायाधीशको फरक मत। र बेलायतले युक्रेनलाई थप 1 अर्ब 20 करोड़ अमेरिकी डलर बराबरको सैन्य सहायता प्रदान गर्ने।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती सीयुजी नेटवर्क, अनि आहा कति रमाइलो एनडीटीभी। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। महालेखा परीक्षक कार्यालयको 64 औं वार्षिकोत्सव का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले सार्वजनिक निकायमा देखिएको अनियमितता र भ्रष्टाचार जन्य कार्यलाई नियन्त्रण गर्दै मुलुकमा विकास र समृद्धिको वातावरण सिर्जना गर्न राज्यका सम्पूर्ण निकायको समन्वयात्मक प्रयास हुनुपर्नेमा जोड दिनुभयो।
सार्वजनिक निकायहरूबाट नियमित सार्वजनिक सेवा प्रवाह, राजस्व संकलन, सामाजिक सेवा स्रोत साधनको बाँडफाँड र अनुदानको प्रयोग लगायतका सुधारका क्षेत्रहरू पहिचान गरी सरकारलाई महत्वपूर्ण सुझाव प्रदान गर्न महालेखा परीक्षकको कार्यालय सदैव चनाखो र सक्षम हुनुपर्दछ। विकास निर्माण र सेवा प्रवाहमा पारदर्शिताको प्रवर्धन गर्न यो कार्यालय सक्षम हुनु पर्दछ। सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शिता र स्वच्छता हासिल गरी सार्वजनिक प्रशासनमा देखिएका अनियमितता, चुहावट र भ्रष्टाचार जन्य कार्यलाई नियन्त्रण गर्दै मुलुकमा विकास र समृद्धिको वातावरण सिर्जना गर्न राज्यका सम्पूर्ण निकायको एकीकृत र समन्वयात्मक प्रयास हुनु पर्दछ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक क्षेत्रमा हुने गरेको चुहावट रोक्न महालेखा नियन्त्रक कार्यालयले दिने सुझाव सरकारलाई मनन योग्य हुने बताउनुभयो। मन्त्री शर्माले सार्वजनिक संस्थाहरूमा आर्थिक अनुशासन कायम गर्दै पारदर्शी भएर जनताका लागि सेवा दिन सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले संसारभर नै जोखिममा आधारित लेखा परीक्षण प्रणाली अप्नाइने हुँदा नेपालका सन्दर्भमा पनि सोही प्रणालीकै आधारमा लेखा परीक्षण गरिनुपर्नेमा जोड़ दिनुभयो। महालेखा परीक्षक टंकमणि शर्माले यसै वर्षदेखि विद्युतीय प्रणालीमा आधारित लेखा परीक्षण विधि अप्नाइएको जानकारी दिनुभयो। महालेखा परीक्षकको कार्यालयले वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गरेको छ। सरकारले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी कर्मचारीहरूको सेवा समूह र पद परिवर्तन गर्ने भएको छ। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्न हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कार्य सम्पादन करार निर्देशिका 2079 स्वीकृत गर्ने, विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने लगायतको निर्णय भएको जानकारी दिनुभयो।
श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरूको सेवा समूह र पद परिवर्तन गर्ने, कार्य सम्पादन करार निर्देशिका 2079 स्वीकृत गर्ने, विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोट हेरफेर गर्न स्वीकृत दिने, सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली 2079 मसौदा उप लोक सेवा आयोगको परामर्श लिने।
यसै गरी मध्य भोटेकोशी जलविद्युत आयोजनाको 220 केभी प्रसारण लाइनका लागि वन क्षेत्र प्रयोग गर्न दिने, भेरिटार स्काईवाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, उपत्यकाभित्रका प्रसारण लाइन, सब स्टेशनहरूको सुधार, स्तरोन्नति र विस्तारका लागि जग्गा प्राप्ति र प्रारम्भिक कार्यवाही चलाउने अधिकारी तोकिने निर्णय भएको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो। सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली 2079 मस्यौदामाथि लोकसेवा आयोगको परामर्श लिने, कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता वार्ता टोली गठन गर्ने लगायतका निर्णयहरू भएको मन्त्री कार्कीले जानकारी दिनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको बढ़दो व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्नुहुँदै मुलुकको आयात प्रतिस्थापनमा कृषि क्षेत्रको योगदान बढ़ाउनु पर्ने बताउनु भएको छ। धान दिवसका अवसर पारेर मदन भण्डारी फाउण्डेशनले हिजो राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको कृषि विज्ञहरूसँगको छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल कृषि प्रधान देश भएकाले राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदान बढ़ाउन जरूरी रहेको उल्लेख गर्नुभयो। राष्ट्रपति भण्डारीले देशमा विद्यमान हालको व्यापार घाटाको अवस्थालाई निरुत्साहित गर्न पनि कृषिको व्यावसायीकरण र यान्त्रिकीकरण गर्दै कृषि पैदावारको बजार व्यवस्थापनबाट सहयोग दिन सकिने भएकाले यसतर्फ सरोकारवाला सबैलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो। त्यस अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राई यादवले यसअघि कृषकले प्राप्त गर्ने अनुदान वास्तविक कृषकहरूसम्म पुग्न नसकिरहेको अवस्थालाई ध्यानमा राखेर सरकारले आगामी वर्षको बजेटमा कृषक प्रोत्साहन कार्यक्रम अगाडि बढ़ाएको बताउनुभयो। कार्यक्रममा कृषि क्षेत्रका विज्ञहरूले नेपालमा चैत्य धानको क्षेत्रफल विस्तार गरेर धान उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने भएकाले अब त्यसको विस्तारमा लाग्न जरूरी भएको उल्लेख गर्नुभयो। मुलुकको व्यापार घाटालाई कम गर्न कृषि क्षेत्रको चक्लाबन्दी गरी व्यवस्थापन गर्न जरूरी रहेको र सामूहिक कृषि खेतीको विस्तार पनि आवश्यक भएको विज्ञहरूले बताउनुभयो। नेपालमा हाल वर्षेनी कुल 83 लाख मेट्रिक टन धानको आवश्यकता रहेकोमा गत वर्ष 51 लाख मेट्रिक टन धान मात्र नेपालमा उत्पादन भएको थियो। सरकारले महँगी नियन्त्रण गर्न देशव्यापी रूपमा बजार अनुगमन गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले संघ प्रदेश जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरी देशव्यापी बजार अनुगमन गर्ने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री बडुले इन्धनको मूल्य बढ़ेपछि खाद्यान्न औषधि र सेवाको मूल्यमा गरिएको मूल्य वृद्धि घटाउन र उपभोक्तालाई राहत दिने निर्णय गरिएको पनि उल्लेख गर्नुभयो।
पेट्रोलियम पदार्थको मूल्य घटिसकेको हालको अवस्थामा वस्तु र सेवाको लागत मूल्य तथा खुद्रा बिक्री मूल्य, सार्वजनिक सवारी साधन, यातायात ढुवानी, कार्गो आदिमा पनि मूल्य घटेको छ छैन यकिन गर्ने, कुन अनुपातमा बढेको थियो, हाम्रो मूल्य वृद्धिको अनुपात जसरी घटाएछ कम्तीमा त्यति त घटाउनु पर्यो नि, र त्यहाँ घट्यो घटेन त्यसलाई पनि हामीले अनुगमन गर्ने हुन सक्छ। त्यसमा 77 जिल्लाका जिल्ला अनुगमन अधिकारीहरू प्रहरीका सँगसँगै 753 स्थानीय निकायहरू त्यहाँ पनि हामीले अहिले निरीक्षण अधिकारीहरू तोक्नुस् भन्यौं, अहिले स्थानीय निकाय पनि यसमा संलग्न छ।
मन्त्री बडुले देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रशासन र सबै स्थानीय तहलाई पत्राचार गरिसकिएको समेत जानकारी दिनुभयो। सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विवादमा राय बाझिएको पूर्ण पाठ हिजो सार्वजनिक गरेको छ। न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवड़ा, प्रकाश मानसिंह राउत र डाक्टर मनोज कुमार शर्माको वृहत पूर्ण इजलासले गत जेठ 12 गरेको फैसलाको सार्वजनिक भएको पूर्ण पाठमा 3 न्यायाधीश र 2 न्यायाधीशको राय फरक फरक आएको छ। न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवड़ा र प्रकाश मानसिंह राउतको उक्त स्थानमा विमानस्थल बनाउनु हुँदैन भन्ने राय आएको छ भने न्यायाधीश हरिकृष्ण कार्की र डाक्टर मनोज कुमार शर्माको निजगढ़को अहिले तोकिएकै स्थानमा विमानस्थल निर्माण हुन नसके पनि पुनः वातावरणीय मूल्यांकन गराउन सक्ने राय आएको छ। 3 न्यायाधीशको रायमा सरकारले 12 जिल्लाको निजगढ़मा विमानस्थल निर्माण गर्न लागेको विमानस्थलको काम कार्यवाही त्रुटिपूर्ण देखिएकाले उत्प्रेषणको आदेशले बदर गर्ने ठहर गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कार्यस्थल तथा अन्य क्षेत्रमा हुने हिंसा र दुर्व्यवहार अन्त्य गर्नुपर्ने बताउनु भएको छ। मीडिया एडभोकेसी ग्रुपले हिजो ललितपुरमा आयोजना गरेको संचार क्षेत्रका लागि सुरक्षित कार्यस्थल राष्ट्रिय कार्यशालामा संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले हिंसा र दुर्व्यवहारबाट उन्मुक्ति नपाएसम्म उत्तरदायी र सभ्य नागरिक बन्न नसक्ने बताउनुभयो। उहाँले हिंसा र दुर्व्यवहार मुक्त समाज निर्माणका लागि नागरिक समाज तथा सम्बन्धित क्षेत्र जिम्मेवार बन्नुपर्नेमा पनि जोड़ दिनुभयो। मन्त्री कार्कीले संचार क्षेत्र मात्र नभई अन्य क्षेत्रलाई पनि हिंसा र दुर्व्यवहार मुक्त बनाउनु पर्नेमा जोड़ दिनुहुँदै कार्यशालाबाट प्राप्त सुझावलाई सबैले व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले कार्यक्षेत्र तथा अन्य स्थानमा हुन सक्ने हिंसा र दुर्व्यवहार विरूद्ध सबै एकजुट हुनुपर्ने भन्दै यसमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। पत्रकार बबिता बस्नेतले संचार क्षेत्र मध्ये सबैभन्दा बढ़ी हिंसा अनलाइन माध्यममा हुने गरेको पाइएको भन्नुहुँदै हिंसाबाट महिला पुरूष दुवै पक्ष पीड़ित रहेको बताउनुभयो। कार्यशालामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, नेपाल टेलिभिजनका अध्यक्ष समीर जंग शाह, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल लगायतले आफ्नो धारणा राख्नु भएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्न सक्ने अवस्थामा पुग्ने बताउनु भएको छ। अखिल नेपाल किसान महासंघले 19औं धान दिवसका अवसरमा हिजो भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाई महोत्सवमा अध्यक्ष ओलीले नेपालको 60% मानिस कृषि पेशामा रहेर पनि आयातको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद भएको बताउनुभयो। अध्यक्ष ओलीले जग्गा प्लटिङका कारण बस्ती र खेती गोलमाल भएको बताउनुभयो। नेपालको भूबनोट र हावापानी अनुसार नेपालमा धान बालीका लागि अति उपयुक्त देश भएको बताउनुहुँदै अध्यक्ष ओलीले धान गहुँ जस्ता अन्न बाली निर्यात गर्ने अवस्थालाई सुधार गर्न सकिने बताउनुभयो। कार्यक्रममा उहाँले मेसिनबाट धान समेत रोक्नु भएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वाग्रह नराखी राष्ट्रिय आवश्यकतालाई आत्मसात गरेर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा हिजो आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले यसअघि माओवादीबाट अलग भएका नेताहरूले आत्मसमीक्षा गर्नुपर्ने भन्नुहुँदै राष्ट्रिय एकता र स्वाधीनताको रक्षा गर्न तथा जनतालाई विकास र समृद्धिको नयाँ यात्रामा नेतृत्व दिने दायित्वबाट आफूहरू पछि हट्न नहुने बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय प्रचार विभागले हिजो जिल्ला अध्यक्षहरूसँग गरेको अन्तर्क्रियामा अध्यक्ष नेपालले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि अहिलेदेखि नै प्रदेश जिल्ला ओडा तहसम्म संगठन सुदृढ़ीकरण गरी मतदाताका घर घरमा पार्टीले अवलम्बन गरेको विचार आदर्शलाई पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भएको छ। हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री रेग्मीले पर्यटन, कृषि र जलविद्युत मार्फत देशको विकास गर्नुपर्ने बताउनुभयो। देशका विभिन्न भागमा लगातारको वर्षापछि आएको बाढ़ी पहिरो र डुबानमा परि 11 जनाको मृत्यु भएको छ। हिजो र अस्ति गरी प्राकृतिक प्रकोपबाट 11 जनाको मृत्यु, 14 जना घाइते, 2074 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण, 3 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री बालकृष्ण खाँडले विपद जोखिम न्यूनीकरणका लागि पर्याप्त पूर्व तयारी सहित एकीकृत प्रयास गर्नुपर्ने बताउनु भएको छ। सरोकारवाला निकायको सहभागितामा गृह मन्त्रालयमा हिजो भएको मौसम पूर्व तयारी तथा प्रतिकार्य बैठकमा गृहमन्त्री खाँडले सबै निकायले एकीकृत ढंगबाट विपदको सामना गर्नुपर्ने बताउनुभयो। विपदबाट हुने क्षति न्यूनीकरण गर्दै जनताको जीवधनको रक्षा गर्नु सरकारको मूल दायित्व भएको उल्लेख गर्नुहुँदै गृहमन्त्री खाँडले विपदबाट प्रभावितको खोज, उद्धार, राहत र पुनस्थापनालाई पहिलो प्राथमिकता दिन निर्देशन दिनुभयो। गृहमन्त्री खाँडले विपदका कारण अवरूद्ध सड़क तत्काल संचालन गर्ने गरी उपकरणलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिनुभयो। काठमाण्डु उपत्यकामा थप 2 जनामा हैजा पुष्टि भएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले हालसम्म 14 जनामा हैजा देखिएको र 12 जना उपचारपछि घर फर्किएको जानकारी दिनुभयो। डाक्टर दासले हैजाका 2 जना बिरामीको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र बिरामीको अवस्था सामान्य रहेको पनि जानकारी दिनुभयो। नेपालमा हिजो थप 62 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर संगीता कौशल मिश्राले 1,620 जनामा परीक्षण गर्दा 62 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। उद्योग विभागले उद्योग व्यवस्थापन सूचना प्रणाली आईएमआईएस संचालनमा ल्याएको छ। उद्योग विभागद्वारा हिजो आयोजित कार्यक्रममा विभागले उद्योग व्यवस्थापन सूचना प्रणाली संचालनमा ल्याएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो। उक्त प्रणाली मार्फत उद्योग मन्त्रालयबाट हुने कामहरू अनलाइन मार्फत गर्न सकिने मन्त्रालयले जनाएको छ। यस प्रणाली मार्फत नयाँ उद्योग दर्ता भएका उद्योग विदेशी लगानी स्वीकृति लगायत उद्योग विभागबाट हुने सम्पूर्ण कामहरू अनलाइन प्रणाली मार्फत हुने महानिर्देशक तिवारीले जानकारी दिनुभयो। प्रणालीमा देखिएका कमजोरीहरू हटाउँदै 1-1.5 महिनाभित्रै पूर्ण रूपमा कार्यान्वयन हुने उहाँले बताउनुभयो। बजार क्षेत्रमा हुने दुर्घटना तथा धूलो धुवाँबाट बस्नका लागि दाङको तुलसीपुरमा साइकल लेन निर्माण गरिएको छ। बजार व्यवस्थित गर्ने क्रममा साइकल लेनलाई विकास गर्न थालिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ। प्रेमबहादुर रामदाको रिपोर्ट।
तुलसीपुरका विभिन्न सड़क तथा गल्लीलाई तोकेर साइकिल लेन निर्माण गरिएको छ। बजार व्यवस्थित गर्ने क्रममा साइकिल लेनलाई विकास गर्न थालिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ। साइकिल लेनले बजार व्यवस्थित हुने ट्राफिक प्रहरीकाले तुलसीपुरका प्रमुख तीर्थराज भूषालको भनाइ छ।
सड़कमा गुड्ने त सबै सवारी प्लस मान्छे जो पनि हिँड्छ सडक प्रयोग जसले पनि गर्छ, प्रयोग गर्दाखेरि स्पेसल्ली विद्यालयको सिकार समयमा बच्चा बच्चीहरूको लागि विद्यालयमा नगरपालिकाले नि त छात्र छात्राहरूलाई साइकिल पनि वितरण गरिरहेको छ। उनीहरू समयमा
खास गरी हाइवेका लागि साइकिल लेनको माग बढी हुन्छ। तुलसीपुरमा भने अहिले भित्री सड़कलाई तोकिएर साइकिल लेन निर्माण गरिएको छ। भित्री सड़कबाट शुरू गरिएको साइकिल लेनलाई विस्तार गर्नुपर्ने तुलसीपुर साइकिल सिटीका अध्यक्ष खोम बहादुर न्यौपानेको भनाइ छ।
आगामी दिनमा मेन रोड हाइवेमा भइदियोस् भन्ने हाम्रो चाहना।
साइकिल लेनले बजार क्षेत्रमा धुवा धुलो लगायतका समस्याबाट मुक्ति हुने र सवारी दुर्घटनामा कमी आउने ट्राफिक प्रहरीको भनाइ छ। राम्रो कामको शुरूआत भए पनि सड़क सम्बन्धी धेरै समस्या रहेका छन्। तुलसीपुर उपमहानगरको सहकारीमा बनेको साइकिल लेनले राम्रो सन्देश दिएको उपमहानगर बताउँछ। तुलसीपुरका सूचना प्रविधि अधिकृत तथा साइकिल फोकल पर्सन सबिन केसी।
मान्छेको दिमागमा चाहिँ के राखिदिनु खोजेको हो भने साइकललाई पनि हामी बाटो दिनुपर्छ, साइकल पनि महत्व छ, उसलाई पनि प्राथमिकता दिनुपर्छ भन्ने हिसाबले पाइलोटिङको रूपमा मात्रै हो।
सवारी साधन, सड़कमा हिँड्ने बटुवा तथा व्यवसायका लागि साइकिल लेन राम्रो पक्ष हो। यसका लागि सड़क फराकिलो र साइकिल लेनका विषयमा स्पष्ट पार्न आवश्यक छ। प्रेम बहादुर रामजा, रेडियो नेपाल, दाङ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। बेलायतले युक्रेनलाई 1,20,000,000,000 अमेरिकी डलर बराबरको सैन्य सहायता प्रदान गर्ने भएको छ। बेलायतले पश्चिमा राष्ट्रहरूका लागि रूस सबैभन्दा ठूलो सुरक्षा खतरा भएको पनि बताएको छ। यसअघि उत्तर एटलान्टिक सन्धि संगठन नेटोले पनि रूसबाट पश्चिमा राष्ट्रहरूलाई प्रत्यक्ष खतरा रहेको बताएको थियो। यसैबीच नेटोले आगामी 2023 300,000 सैनिकहरूलाई युद्धका लागि तयारी अवस्थामा राख्ने घोषणा गरेको छ। यसअघि तयारी सेनाको संख्या 40,000 रहेको थियो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेनासँग लड्न आफ्नो देशलाई मासिक 5,000,000,000 आवश्यक पर्ने बताउनु भएको छ। स्पेनमा भइरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सैन्य गठबन्धनको महत्वपूर्ण शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उहाँले युक्रेनलाई आधुनिक हात हतियार अत्यावश्यक रहेको बताउनुभयो। जेलेन्स्कीले रूसको आक्रमण युक्रेनमा मात्र सीमित नहुने पनि उल्लेख गर्नुभयो।
रक्सोल बीरगंज रूटबाट असार 17 गतेदेखि डस्टी कारको आवागमन बन्द हुने भएपछि आयातकर्ताहरूले त्यसको सहज आयातका लागि विकल्पको माग गरेका छन्। बीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवालले सीमावर्ती भारतीय रक्सोल कस्टमका अधिकारीहरूले 17 असारदेखि यस्ता वस्तु एकीकृत जाँच चौकी आईसीपीबाट जाँच पास गराउने निर्देशन दिएपछि रक्सोल बीरगंज रूटबाट ढुवानी गर्दै आएका आयातकर्ताले यसबाट आफूहरू समस्यामा पर्ने बताएका छन्। भारतीय रेलबाट रक्सोलमा आइपुगेको कार्गो बीरगंज भन्सारबाट भित्र्याउँदा सहज पर्नेमा अब आईसीपीबाट ल्याउँदा समय र खर्च बढ़ी लाग्ने संघका उपाध्यक्ष माधव राजपालले बताउनुभयो। हिमालयन हाइड्रो पावर लिमिटेडले असार 15 गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रति शेयर 100 रूपियाँ अंकित मूल्यका 19,68,250 किता साधारण शेयर निष्कासन गरेको हो। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम 10 किता र अधिकतम 1,000 किताका लागि आवेदन दिन सक्नेछन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपालमा व्यापार व्यवसायलाई सहजीकरण गर्नका लागि नेपाली उद्योगी तथा व्यवसायीलाई चीनको भिसाका लागि पहल गरिदिन चीनका लागि नवनियुक्त नेपाली राजदूतसँग आग्रह गरेका छन्। महासंघले चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठलाई बधाई दिन आयोजित कार्यक्रममा व्यवसायीहरूले नेपालमा सहज रूपमा व्यवसाय सञ्चालनका लागि चीनमा जान रोकिएको भिसा सहजीकरण गर्न माग गरेका हुन्। कार्यक्रममा महासंघका अध्यक्ष कुमार कार्कीले केरुङ तातोपानी लगायतका चीनसँग जोड़िएका नेपाली भन्सार नाकामा नेपाली व्यवसायीलाई सहज रूपमा आवत जावतको व्यवस्था मिलाउन चीन सरकारसँग पहल गरिदिन आग्रह गर्नुभयो। पर्वत जिल्लामा चालू आर्थिक वर्षमा 289 नयाँ उद्योगहरू दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म 289 उत्पादन तथा प्रशोधनमूलक उद्योग र 238 वाणिज्य प्रकृतिका व्यवसायहरू दर्ता भएका छन्। कार्यालय प्रमुख मुना अधिकारीका अनुसार चालू आर्थिक वर्षमा नेपालमा नै कम मात्रामा सञ्चालन भएका केराबाट धागो उत्पादन गर्ने गरी कुष्मा नगरपालिका एकमा धागो उत्पादन उद्योग दर्ता भएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो। नवील ब्याङ्कले 2079 जेठ मसान्तसम्म कुल 571 किसान तथा साना उद्यमीलाई करिब 41 करोड़ कर्जा उपलब्ध गराएको जनाएको छ। कर्जा प्राप्त गर्नेहरू मध्ये करिब 6,000 महिलाहरू रहेका छन्। बैंकले नवील डिगो बैंकिङ अन्तर्गत वित्तीय पहुँच न्यून भएका आम जनतालाई लक्षित गर्दै दुई किसिमका कर्जा नवील किसान कर्जा र नवील उद्यमशील कर्जा सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
नेपाल ई स्पोर्ट्स संघको आयोजनामा तेस्रो नेपाल ई स्पोर्ट्स च्याम्पियनशीप 2022 असार 23 25 गतेसम्म आयोजना हुने भएको छ। पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेस्रो संस्करण आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो। छोटो समयमा नै विश्वका युवाहरूमाझ लोकप्रिय खेल ई स्पोर्ट्स नेपालमा पनि पछिल्लो समय युवाहरूमाझ निकै रूचाइएको खेल पर्दछ। थापाथली स्थित एपी वनको स्टुडियोमा आयोजना हुने च्याम्पियनशीपमा 5 विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। आयोजक संघका अध्यक्ष सूरज डंगोलले च्याम्पियनशीपका प्रतियोगिताहरू सञ्चालन भइसकेको र असार 23 गतेदेखि फाइनल खेलहरू आयोजना हुने जानकारी गराउनुभयो। च्याम्पियनशीप इण्डोनेशियाको बालीमा आयोजना हुने 14 विश्व ई स्पोर्ट्स च्याम्पियनशीप 2022 को छनौट प्रतियोगिता समेत रहेको छ। विजयी खेलाड़ी तथा टीमले दक्षिण एसियाली क्षेत्रीय च्याम्पियनशीपमा छनौट भए पश्चात विश्व च्याम्पियनशीपमा सहभागिता जनाउने आयोजकले जनाएको छ। जैसी देवल तेक्वान्दो डोजाङका खेलाड़ीले इण्डिया ओपन कुकी वन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। सो प्रतियोगिता असार 17 19 गतेसम्म हुनेछ। जैसी देवल युथ क्लबद्वारा संचालित जैसी देवल तेक्वान्दो डोजाङले मंगलबार सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने 11 खेलाड़ी सहित 14 जनाको टोलीलाई शुभकामना सहित विदाई गर्यो। नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, जैसी देवल युथ क्लबका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक राजेश प्रजापति लगायत अन्य पदाधिकारीले सो टोलीलाई शुभकामना सहित विदाई गर्नुभयो। नेपाली टोली भारतको आसाम प्रस्थान गर्नेछ। भारतले दोस्रो तथा अन्तिम टी20 क्रिकेटमा आयरल्याण्डलाई 4 रनले हराएको छ। यो सँगै हार्दिक पाण्ड्याको कप्तानीमा रहेको भारतले 2 खेलको सिरिजमा क्लीन स्वीप गरेको छ। जितका लागि 226 रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 221 रन मात्र बनायो। यसअघि पहिलो खेलमा भारत 7 विकेटले विजयी भएको थियो।
रमेश चमाचा, खेल समाचारका साथमा अब मौसम। आज देशभर सामान्य बदलिरही, अधिकांश स्थानमा मेघ गर्जन सहित हल्का वर्षा हुने र प्रदेश एक बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अत्यधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 23.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.4 डिग्री सेल्सियस, वर्षा 5.2 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:12 भयो भने सूर्यास्त भई साँझ 7:04 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भ्रष्टाचार नियन्त्रण गरी विकास र समृद्धिको वातावरण निर्माणमा राज्यका सबै निकायको समन्वय हुनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़, महँगी नियन्त्रणका लागि सरकारले देशभर बजार अनुगमन गर्ने, लगातारको वर्षापछिको बाढ़ी पहिरो र डुबानमा परि 11 जनाको मृत्यु, विपद प्रभावितको खोज उद्धार र पुनस्थापनालाई पहिलो प्राथमिकता दिन सम्बद्ध निकायलाई गृहमन्त्री बालकृष्ण खाँडको निर्देशन, निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी फैसलाको पूर्ण पाठ सार्वजनिक, 3 न्यायाधीश र 2 न्यायाधीशको फरक मत, र बेलायतले युक्रेनलाई थप 1 अर्ब 20 करोड़ अमेरिकी डलर बराबरको सैन्य सहायता प्रदान गर्ने। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।